आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जसँगै www.dineshfm.com.nb मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सीताराम ओझाको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। सरकारी निकायको उदासीनताका कारण विकास निर्माणका योजनाको कार्यान्वयनमा ढिलाइ, शहरी विकासका 3 ठुला ठेक्का 3 महिनादेखि मूल्याङ्कनकै चरणमा। प्रदेश नम्बर 7 का बैतडीको पाटन र अछामको साँपे बगरमा निर्माण हुने नमुना सहरको गुरी योजना बिना नै काम हुँदै योजना कार्यालय स्थापना भएपछि पूर्वाधार निर्माणले तीव्रता पाउँदै। नेपाली कङ्ग्रेस कैलालीद्वारा 2 दिन ढिलो गरी 245 जना उम्मेदवारको नाम पार्टी केन्द्रमा सिफारिस, 5 नम्बर क्षेत्रबाट आरजुसहित 6 जनाको नाम केन्द्रमा पठाइयो। र दार्चुलाका अधिकांश स्थानीय तहद्वारा पदाधिकारीको तलब भत्ताका लागि बजेट विनियोजन, कञ्चनपुरमा भारतले 10 गजा मिचेर खनेको नाला पुर्ने सहमति।
पूर्ण रूपमा हस्पिटालिटीको सुविधा सहित होटल फ्लोरा धनगढी चटकपुरमा
सेवा र सुविधाहरू
नर्मलदेखि डिलक्स सम्मका रूमहरू,
2 वटा मिटिङ हलका साथ बार एन्ड रेस्टुरेन्ट,
सेफ्टी कार पार्किङ,
एयर टिकट एन्ड कार बुकिङ फेसिलिटिज,
कस्टमर पिकअप, ड्रप अन रेन्टल,
इमर्जेन्सी डाक्टर अन कल। विस्तृत जानकारीका लागि होटल फ्लोरा हस्पिटालिटी प्राइभेट लिमिटेड, चटकपुर 3 धनगढी कैलाली।
सम्पर्क नम्बर 091417544, वेबसाइट www.hotelflora.com.np, इमेल info@hotelflorahospitality। घरमा स्वाद दुई एउटै स्वादको खाना पनि कति खानु, यो शनिबार अलि फरक स्वाद लिनुपर्छ है।
जापानीज स्वाद लिम न त।
जापानीज धनगढीमा सम्भव छ र?
अब सम्भव भइसक्यो, काठमाडौँको ब्रान्च फर्स्ट टाइम धनगढीमा।
ए हो र?
हो त, जापानीज फ्राइड चिकन, हलाल चिकन, लाइभ किचन, होम डेलिभरीको व्यवस्था सँगसँगै सेल्फ सर्भिस पनि रहेको छ। फेरि हरेक बुधबार र शुक्रबार DSLR क्यामेराद्वारा फोटोसुट पनि गरिन्छ। ससेस र अन्य मटेरियलहरू सबै जापानबाट आउँछ। जापानीज फ्राइड चिकन, टोयो कारागे, बैयाबेहडी, रुबस होटलको ठिक अगाडि, 98 18 68 69 65।
समाचार अब विस्तारमा। सधैँ निर्माण व्यवसायको कमजोरी देखाएर विकास निर्माणमा ढिलाइ भएको भन्दै उम्किन खोज्ने सरकारी निकायले पनि 1.5 महिना अघि बजेटको अख्तियारी आउँदा विगतको भन्दा कुनै प्रगति देखाउन सकेका छैनन्। बजेट खर्चको अख्तियारी आउने बित्तिकै बोलपत्रमा जाने र त्यसपछि ठेक्का गरिने प्रावधान भए पनि अधिकांश योजनाको खर्चको अख्तियारी आउँदा पनि योजना स्वीकृति र डिजाइन इस्टिमेट जस्ता काम मात्रै भएका छैनन्। सहरी विकास र भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले झन्डै 3 महिना अगाडि आह्वान गरेका 3 वटा ठेक्काको अहिलेसम्म सम्झौता गरेको छैन। क्षेत्रीय आयुर्वेदिक चिकित्सालय, सेती अञ्चल अस्पतालको भवन र वन कार्यालयको भवन निर्माणका लागि 3 महिना अगाडि ठेक्का आह्वान गरिएकोमा 2 महिनादेखि मूल्य कनकै चरणमा राखिएको छ। सरकारी निकायको उदासीनताका कारण चालु आर्थिक वर्षमा विकास निर्माणका योजनाको निर्माण सुरु गर्न ढिलाइ हुने र यसले समग्र विकास निर्माणको काम प्रभावित हुने देखिएको छ। सुनौ सहकर्मी नवराज पनेरको रिपोर्ट।
कहिल्यै बजेटको अख्तियारीमा ढिलाइ त कहिले निर्माण व्यवसायको कमजोरीका कारण विकास निर्माणमा ढिलाइ भएको भन्दै आफ्नो टाउको लुकाउने विकासी अड्डाहरू अहिले आफै विकास निर्माणमा ढिलाइ गरिरहेका हुन्। यसपालि पनि बजेट 1.5 महिना अगाडि नै आएको, सोही अनुसार धेरै योजनाको अख्तियारी पनि समयमै प्राप्त भइसकेको छ, तर योजनाको डिजाइन इस्टिमेट तयार पार्न र ठेक्का मूल्याङ्कनमा निकै ढिलाइ भइरहेको छ। धनगढीको राजपुरमा निर्माण गरिने क्षेत्रीय आयुर्वेदिक चिकित्सालय, सेतीअञ्चल अस्पतालको भवन र वन कार्यालयको भवनको ठेक्का आह्वान भएको 3 महिना भइसकेको छ। मूल्याङ्कनमा राखेको पनि 2 महिना बितिसकेको छ, तर अहिलेसम्म पनि ती ठेक्का कसले पायो भन्ने पनि थाहा भएको छैन। सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कैलालीका लेखा अधिकृत वासुदेव जोशी।
यिनीहरू सबै मूल्याङ्कनको प्रक्रियामा रहेका छन्। मूल्याङ्कनको प्रक्रियामा अब अस्पताल भवन र आयुर्वेदिक अस्पताल ठुलो टेन्डर भए हुनाले 7 करोड भन्दा माथि विभागमा पठाउनु पर्छ। विभागमा पठाउने अवस्थामा हामीले यहाँबाट मूल्याङ्कन गरेर यहाँको मूल्याङ्कन कमिटीले मूल्याङ्कन गरेर विभागमा पठाइसकेको छ र विभागमा रहने कमिटीले मूल्याङ्कन गरेर अब केही दिनमै हामी आशयको सूचना निकाल्छौँ।
ठेक्का मूल्याङ्कनमा मात्र होइन, निर्माण अघिका अन्य प्रक्रिया पूरा गर्नका लागि पनि सरकारी संयन्त्रले ढिलाइ गरेको छ। लामो समयदेखि धनगढीमा निर्माणको चर्चा रहेको सिटी हल, शीत भण्डार गृह लगायतका योजनाको डिजाइन इस्टिमेट नै तयार पार्न बाँकी छ। गत वर्षदेखि नै लागू गरिएको सघन शहरी विकास कार्यक्रमको निर्माण अघिका प्रक्रिया पूरा गर्नकै लागि एक वर्ष लाग्यो भने कार्यक्रम लागू भएको एक वर्ष तीन महिना बित्नै लाग्दा पनि योजनाहरूको निर्माण शुरू भएको छैन। सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया लामो भए पनि विकासी अड्डाहरूले पनि तदारुकता नदेखाउँदा यस क्षेत्रको विकास पछाडि धकेलिन पुगेको छ। निर्माण व्यवसाय संघ कैलालीका पूर्व अध्यक्ष किशोर ठकुराठी,
के ठुल्ठुला योजनाहरूमा कुनै जनशक्ति छैन अथवा कहिले केही छैन भनेर अलिकति उभरेर समयमै काम गर्ने किसिमले बोलपत्र आह्वान नहुनु, कार्यालय पनि कमजोरी रहेको छ। समयमै टेन्डर आह्वान भइदियो भने समयमै काम गर्नु सजिलो हुन्छ, त्यसले गर्दाखेरि समयमै काम सम्पन्न हुन्छ र स्तरीय काम पनि हुन्छ। जेठमा जहिले पनि बजेट सरकारले बजेट ल्याउँछ, बजेटमा ल्याइसकेपछि त्यस त्यो प्रक्रिया पुरा गर्दा गर्दा अर्को यो वैशाख जेठमा आएर टेन्डर आह्वान हुन्छ अनि असाढमा खालि एग्रिमेन्ट गर्ने काम हुन्छ। साउन भदौ असोजसम्म केही काम नै हुँदैन, यो बर्सातको समय हुन्छ, त्यसले गर्दा यो एक वर्ष त खालि त्यो यो प्रक्रियामै जाने हुनाले अब विकासमा एकदमै पछाडि धकेलिन्छ। विकास पछाडि जानुभयो, क्षेत्र नै पछाडि जानु हो नि, त्यसैले त्यो अलिकति केयरलेस नै छ। त्यो
छनौट भएका योजनाको पनि डिजाइन इस्टिमेट तयार नगरिँदा टेन्डर खोल्ने प्रक्रिया ढिलो भएको छ भने टेन्डर आह्वान गरिएका क्षेत्रीय आयुर्वेदिक चिकित्सालय, सेतीअञ्चल अस्पताल र वन कार्यालयको भवन निर्माणको ठेक्का दुई महिनादेखि प्राविधिक र आर्थिक मूल्याङ्कनका नाममा ढिलाइ भएको छ। यसले गर्दा आर्थिक वर्षको सुरुवातका महिनाहरू त्यस्तै बित्ने पक्का छ। अहिले शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयलाई मात्रै झन्डै 1.5 अर्बको अख्तियारी छ, तर योजना छनौट, डिजाइन इस्टिमेटका लागि परामर्शदाताको नियुक्ति, त्यसपछि डिजाइन इस्टिमेट, टेन्डरका लागि 35 दिने सूचना, ठेक्का सम्झौता लगायतका प्रक्रिया पूरा गर्नै ढिलाइ भएपछि विकास निर्माण शुरू गर्दासम्म आर्थिक वर्ष नै सकिने गरेको छ। विकास निर्माणमा ढिलाइ हुन थालेपछि विगत दुई वर्षदेखि सरकारले 1.5 महिना अगाडि नै बजेट पनि ल्याउने गरेको छ, तर कर्मचारी संयन्त्रको ढिला सुस्तीले 1.5 महिना अघि नै आएको बजेटको कुनै उपादेयता पनि देखिएको छैन। निर्माण व्यवसाय संघ कैलालीका महासचिव टेकबहादुर मल्ल,
प्राविधिक प्रस्ताव, आर्थिक प्रस्ताव सबै जाँच्न पर्ने होइन, त्यसका आधारमा गर्नुपर्ने र फेरि त्योभन्दा माथि अझ 7 करोड भन्दा माथिको हो भने विभागमा लैजानु पर्ने, स्वीकृत गर्नुपर्ने कारणले ठेकापट्टा मूल्याङ्कन विधि अलि झन्झटिलो, विगतको भन्दा अहिले झन्झटिलो भएको छ। तदारूपता अप्नाउने हो भने त चाँडो नहुने होइन, टेन्डरिङ गरिदिने, त्यसको इभ्यालुएसन प्रोसिडियर चाहिँ अलि लम्बिने, कर्मचारीहरू विधामा बस्ने, विभिन्न खालका समस्याले पनि यो लामो हुन्छ।
क्षेत्रीय आयुर्वेदिक चिकित्सालय र सेतीअञ्चल अस्पतालको ठेक्का आह्वान भएको एक महिनापछि शहरी विकास तथा भवन निर्माण विभागले मूल्याङ्कन गर्दै विभागमा पठाएको थियो। 7 करोड भन्दा माथिका ठेक्का सार्वजनिक खरिद ऐन अनुसार उपसचिवले स्वीकृत गर्न नपाउने भएकाले स्वीकृतिका लागि विभागमा पठाइएको हो। क्षेत्रीय आयुर्वेदिक चिकित्सालय र सेतीअञ्चल अस्पतालको दुवैको ठेक्का झण्डै 25 करोड भन्दा माथिको छ। विभागले प्राविधिक र आर्थिक मूल्याङ्कन गरिसकेपछि मात्रै ठेक्का कसले पायो भन्ने पक्का हुनेछ। त्यसपछि पनि निर्माण व्यवसायीलाई 1 हप्ताको दावी विरोधका लागि समय दिइनेछ। यी तीनवटा योजना त उदाहरण मात्रै हो, तर अधिकांश योजनाको कार्यान्वयनमा सरकारी संयन्त्रबाट यस्तै ढिलाइ हुने गरेको छ। फेरि एकपटक शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कैलालीका लेखा अधिकृत वासुदेव जोशी,
त्यो प्रक्रियामा अब अस्पताल भवनको त अन्तिम नै हो, आर्थिक प्रस्तावको मूल्याङ्कन नै हो, त्यसपछि कसलाई टेन्डर पर्छ त्योसँग एग्रिमेन्ट हुन्छ, हामी एग्रिमेन्टको सूचना दिन्छौँ, र अब आयुर्वेदको हकमा हामी प्राविधिक मूल्याङ्कन हो, प्राविधिक मूल्याङ्कनमा भइसकेपछि अनि आर्थिक प्रस्ताव खोलिन्छ, आर्थिक प्रस्ताव खोलिसकेपछि फेरि हाम्रो मूल्याङ्कन समितिले मूल्याङ्कन गरेर विभागमा पठाउनुपर्छ, विभागको मूल्याङ्कन समितिले स्वीकृत चाहिँ विभागकै महानिदेशकज्यूबाट स्वीकृत हुन्छ। खरिद ऐनमै त्यो उल्लेख भएको कुरा हो, खरिद ऐनमै उल्लेख भएको हुनाले अब हाम्रो यो अवस्थामा सेन्ट क्लासको दरबन्दी छ, सेन्ट क्लासको दरबन्दीको 7 करोडसम्म मात्रै अधिकार छ, त्योभन्दा माथि स्वीकृत गर्ने अधिकार विभागमै छ।
दिनेश एफएमका लागि नवराज पनेरु, धनगढी।
पार्टीले केन्द्रले उम्मेद्वारको नामावली पठाउनका लागि तोकेको सीमाको दुई दिनपछि नेपाली कङ्ग्रेस कैलालीले प्रदेश र प्रतिनिधि सभाका लागि 245 जनाको उम्मेद्वारको नामावली केन्द्रमा पठाएको छ। नेपाली कङ्ग्रेस कैलालीले क्षेत्र नम्बर 1 प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ईश्वरी न्युपाने, नारायण दत्त मिश्र, चन्द्रसिंह भट्टराई र बुद्धिसागर चौधरी सहित 8 जनाको नाम सिफारिस गरेको छ भने समानुपातिकमा बौनियाका वीरबहादुर हमाल सहित 5 जनाको नाम सिफारिस गरेको छ। यस्तै क्षेत्र नम्बर 1 प्रदेश क्षेत्र नम्बर 1 सेवकराम चौधरी 5 जना र समानुपातिकमा 15 जनाको नाम सिफारिस गरेको छ। प्रदेश क्षेत्र नम्बर 2 राजकुमार हमाल, जङ्गबहादुर साउ सहित 9 जनाको नाम सिफारिस गरिएको छ भने समानुपातिकमा 17 जनाको नाम पठाइएको छ। निर्वाचन क्षेत्र नम्बर 2 प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कमल बहादुर शाह, हिमबहादुर रावल र विजय स्वारको नाम केन्द्रमा सिफारिस गरिएको छ भने समानुपातिकमा 3 जनाको नाम सिफारिस गरिएको छ। यस्तै क्षेत्र नम्बर 2 प्रदेश निर्वाचन क्षेत्र 1 प्रत्यक्षतर्फ देवानन्द जयसी, शिवा थापा सहित 12 जना र 14 जनाको नाम समानुपातिकमा सिफारिस गरिएको छ। प्रदेश नम्बर प्रदेश क्षेत्र नम्बर दुईमा प्रत्यक्षतर्फ जनक बम उत्तम जोशी सहित 8 जना र समानुपातिकमा 14 जनाको नाम सिफारिस गरिएको नेपाली कङ्ग्रेस कैलालीका उपसभापति प्रकाश बमले जानकारी दिनुभयो। क्षेत्र नम्बर 3बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ मोहनराज मल्ल, खेमराज डङ्गौरा थारू, निवर्तमान जिल्ला अध्यक्ष गोविन्दराज जोशी र परशुराम चौधरीको नाम सिफारिस गरिएको छ भने 3 जनाको नाम समानुपातिकमा सिफारिस गरिएको छ। 3 नम्बर क्षेत्रको प्रतिनिधि सभाका 1 नम्बर क्षेत्रबाट पार्टी सचिव दीपकराज जोशी, रामचरण चौधरी सहित 10 जना र 11 जना समानुपातिकमा सिफारिस गरिएको छ। प्रदेश सभाका लागि क्षेत्र नम्बर 2बाट भीम बडुवाल सहित 5 जना र गोमा आचार्य सहित 5 जना समानुपातिकमा सिफारिस भएका छन्। क्षेत्र नम्बर 4बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ पार्टीका उपाध्यक्ष प्रकाश बहादुर बम, प्रदीप जोशी, डाक्टर लक्ष्मीराज पाठक, सुनिल कुमार भण्डारी र हिरादत्त भट्टको नाम सिफारिस गरिएको छ भने वर्तमान सांसद दीर्घराज भाट, लक्ष्मी भण्डारी र सुरत बहादुर कार्कीलाई समानुपातिकमा सिफारिस गरिएको छ। यस्तै प्रदेश क्षेत्र नम्बर 1बाट स्थानीय शेरबहादुर देउवा, दिनेश राजोशी सहित 6 जना र समानुपातिकमा 7 जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ। प्रदेश क्षेत्र नम्बर 2बाट लोकराज पाण्डे आगो, गोपाल देवा सहित 10 जना र वीरबहादुर हमाल, तुलसी देवकोटा सहित 15 जनाको नाम समानुपातिकमा सिफारिस गरिएको छ। यस्तै क्षेत्र नम्बर 5बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ आरजु राणा देउवा, पुष्करनाथ ओझा, सुनिल कुमार भण्डारी, प्यारेलाल राणा, गणेश देउवा र क्षितिज भण्डारीको नाम सिफारिस गरिएको छ। समानुपातिकमा भने 1 जना मात्रै दिव्येश्वरी शाहलाई सिफारिस गरिएको छ। क्षेत्र नम्बर 5 प्रदेश क्षेत्र नम्बर 1बाट भने आनन्दराज जोशी, जीवन राणा, नारायण दत्त भट्ट सहित 7 जना र समानुपातिकमा 6 जनाको नाम सिफारिस गरिएको छ। प्रदेश क्षेत्र नम्बर 2बाट पार्टी सभापति नरनारायण शाह, उत्तम कठायत, कृष्णबहादुर महरा सहित 15 जनाको नाम सिफारिस भएको नेपाली कङ्ग्रेस कैलालीले जनाएको छ। नेपाली कङ्ग्रेस बाजुराले पनि आसन्न प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि जिल्लाबाट 42 जनाको नामावली केन्द्रमा सिफारिस गरेको छछ। जिल्ला कार्य समितिको बैठकले सङ्घ प्रदेशका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी 42 जनाको नाम सिफारिस गरेको, प्रतिनिधि सभा प्रत्यक्षतर्फ 4 जनाको नाम सिफारिस गरिएको छ भने 5 जनाको नाम समानुपातिकमा सिफारिस गरिएको छ। जिल्लामा प्रतिनिधि सभाका लागि 1 र प्रदेश सभाका लागि 2 निर्वाचन क्षेत्र तोकिएका छन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ 4 जना, समानुपातिकतर्फ 5 जनाको नाम सिफारिस भएको छ। यस्तै प्रदेश निर्वाचन क्षेत्र 1बाट प्रत्यक्षतर्फ जनक राजगिरी सर्वसम्मत बन्नुभएको छ भने समानुपातिकतर्फ 10 जनाको नाम पठाएको पार्टी जिल्ला कार्य समिति सहसचिव नरेन्द्र कुमार रोकायाले बताउनुभयो। प्रदेश निर्वाचन क्षेत्र 2मा भने प्रत्यक्षतर्फ 6 र समानुपातिकतर्फ 16 जनाको नाम सिफारिस गरिएको छ। आजको खबरमा एकैछिन ब्रेकको पालो।
खुसीको खबर, आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो सहर धनगढी कैलालीमा स्थापना गरिएको धनगढी नेत्रालय आँखा अस्पतालबाट यही मिति 2074 साल भाद्र 10 गतेदेखि आँखा स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार तथा परामर्श सेवा सुरु गरिएको सहर्ष जानकारी गराउँदछौँ। वरिष्ठ नानी प्रत्यारोपण एवं मोतीबिन्दु विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त र वरिष्ठ पर्दा तथा मोतीबिन्दु विशेषज्ञ डाक्टर दीपक खड्का लगायत प्रख्यात दक्ष नेत्र विशेषज्ञहरू एवं नेत्र प्राविधिक तथा आधुनिक प्रविधिद्वारा आँखा उपचारको प्रबन्ध गरिएको छ। अन्तत आँखा स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि धनगढी नेत्रालय आँखा अस्पताल यहाँहरूको सेवामा समर्पित रहेको बेहोरा अनुरोध गर्दछौँ। साथै नयाँ आँखा अस्पताल सञ्चालनमा आएको उपलक्ष्य तथा बडा दशैंको शुभ अवसरमा बडा दशैं 2074 सम्मका लागि उपचारमा 10% छुटको व्यवस्था समेत रहेको बेहोरा सहर्ष जानकारी गराइन्छ। अस्पतालमा सुपथ मूल्यमा उपलब्ध सेवाहरू, बिना टाँका मोतीबिन्दुको शल्यक्रिया, मोतीबिन्दुको फेको प्रविधिद्वारा शल्यक्रिया, जलबिन्दुको शल्यक्रिया, मासु पलाएको शल्यक्रिया, याग लेजर सेवा तथा आँखाका अन्य रोगहरूको शल्यक्रिया, नजर जाँच, चस्मा एवं इलाज गरिन्छ। स्थान धनगढी नेत्रालय प्राली, धनगढी उपमहानगरपालिका 3, चटकपुर कैलाली आयल निगम सँगै 091-416-072, 98584-20422।
ग्राहक सेवा 3,000 का छूट मात्र 2,999 सय में लगाओ। चार छुटमा खुशी अन गरौ हामीले चार मनाउ खुशी अन गरौ विश्वको साथमा खुशी अन गरौ
विश्व खुशी अन गरौ।
ब्रेक पछि समाचारमा स्वागत छ। हामीले अहिलेसम्म प्रस्तुत गर्यौँ सरकारी निकायको उदासीनताका कारण विकास निर्माणका योजनाको कार्यान्वयनमा ढिलाइ, शहरी विकासका तीन ठुला ठेक्का तीन महिनादेखि मूल्याङ्कनकै चरणमा, नेपाली कङ्ग्रेस कैलालद्वारा दुई दिन ढिलो गरी 245 जना उम्मेद्वारको नाम पार्टी केन्द्रमा सिफारिस, 5 नम्बर क्षेत्रबाट आर्जुसहित 6 जनाको नाम केन्द्रमा पठाइयो। अब बाँकी खबर। सरकारले मध्यपहाडी लोकमार्गमा विकास भइरहेका 10 नयाँ सहरमध्ये प्रदेश नम्बर 7 का बैतडीको पाटन र असामको सापे बगरमा थप अनुसन्धान गर्ने तयारी गरेको छ। नयाँ स्थानीय तहअनुसार सहरको क्षेत्रफल विस्तार भएकाले ती सहरका भौतिक पूर्वाधारबारे थप अध्ययन गर्ने तयारी गरिएको हो। तर हाल प्रदेश नम्बर 7 का दुवै नयाँ सहरमा गुरुयोजना बिना नै काम भइरहेका छन्। सुरुवातका वर्षमा कछुवाको गतिमा हुने विकास निर्माणका कामले पछिल्लो समयमा तीव्रता लिएका छन्। दुवै सहरमा नयाँ सहर आयोजनाका कार्यालय स्थापना भएपछि कामले गति लिएको हो। तर गुरुयोजना भएमा त्यही बाटोमा हिँड्न सजिलो हुने भए पनि गुरुयोजना अन्तर्गत पर्ने विकास निर्माणका कामहरू गर्नु परिरहेको सरकारी अधिकारीहरूले बताएका छन्। यस सम्बन्धी एक रिपोर्ट। मध्यपहाडी लोकमार्गमा सरकारले 20 वर्षमा प्रत्येक सहरमा 1 लाख जनसङ्ख्या बसाउने महत्वाकांक्षी योजनाका साथ घोषणा गरेका 10 नयाँ सहरमध्ये प्रदेश नम्बर 7 मा पर्ने अछामको साँपे बगर र बैतडीको पाटनमा गुरुयोजना बिना नै विकास निर्माणका कामहरू भइरहेका हुन्। आधुनिक तथा सुविधा सम्पन्न सहरको अवधारणा अनुसार भौतिक पूर्वाधार निर्माण गरिन थालिएको भए पनि गुरुयोजनाको अभावमा कुन बाटोमा अगाडि बढ्ने भन्ने अन्यल हुने गरेको छ। नयाँ सहर आयोजना अछामका प्रमुख अरविन्द झा र पाटनका प्रमुख प्रवीण प्रधान
प्लान भन्ने स्वीकृत भएको छैन। मास्टर प्लानले जुन मेन भनेको गति लिइरहेको मास्टर प्लान बनेपछि तर अरू कामहरू पनि दिइरहेको छ त्यही रिलेटेड कामहरूको, जस्तै यो साल 17 वटा प्रोग्राम पठाएको छ, ल्यान्डफिल साइट यस्ता रोडहरू यिनीहरू पठाइरहेको छ, यिनीहरू हामी गरिरहेको छ कि टेन्डर। मास्टर प्लान बनिसकेपछि हाम्रो निश्चित दिशा लिन्छ कि यो 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 गरेर यो अनुसार काम गर्दै जानुपर्छ भन्ने मात्र हो। यो पछि यो गर्ने मात्रै र क्रम वाइज भइहाल्छ सबै काम। तर अहिले के भन्नु प्याचवर्क जस्तो आशा काम गराएको छु आशा काम गराएको छु जस्तो भयो। किराले चाहिँ फाइनल रिपोर्ट चाहिँ अब सब्मिट गर्न खोजिरहेको छ भनेर रिपोर्ट आएको छ। त्यो आएपछि मात्रै अब हाम्रो भनौँ न अलिक ठुलो प्रोग्रामहरू त्यो डिपिआर सहित दिने भएको हुँदा चाहिँ त्यसपछि मात्रै ठुलो हुन्छ होइन। नत्र त अहिले 70-80 लाख अथवा 1 करोडसम्मको प्रोग्रामहरू मात्रै सुरु भइरहेको छ। त्यो आयो भनेदेखि आर्थिक वर्षमा यो 10 करोडसम्मको त्यसरी बजेट पर्न सक्छ। कोर एरियाको लागि अहिले हामीले काम गरिरहेको छौँ। सबै प्रोग्राम लगभग 25 मास्टर प्लान अन्तर्गतै पर्छ भनौँ। अब अहिले चाहिँ जस्ट त्यहाँ लगानी मात्रै अलिकति आइरहेको अवस्था छ। मुख्य काम हुने इन्टिग्रेटेड डेभलपमेन्ट प्लान आएपछि चाहिँ एकदम काम भएको देखिन्छ भन्ने हो।
नयाँ सहरमा भौतिक संरचना निर्माण अघि बढेपछि आर्थिक गतिविधि पनि तीव्र रूपमा बढिरहेका छन्। दुवै सहरमा शिक्षा, सडक, बिजुली, मनोरञ्जन लगायतका व्यवस्था गर्न योजना अगाडि बढेर त्यही हिसाबले विकास निर्माणका कामहरू भइरहेका छन्। अछामको साँपे बगरमा केही भौतिक संरचनाहरू निर्माण भइसकेका छन्। खानेपानी, सडक योजनाहरू कार्यान्वयन भइरहँदा बस पार्क निर्माणका लागि जग्गा प्राप्ति र त्यसको विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार भइरहेको छ। नयाँ सहर आयोजना अछामका प्रमुख अरविन्द झा।
बिल्डिङ थियो, खाने पानी थियो, त्यसरी तरकारी फलफुल यहाँको आर्थिक व्यवस्था बढाउनलाई तरकारी फलफुल केन्द्रको बनाउने ठाउँ थियो, बनाउनु पर्ने बस पार्क जस्ता जस्ता काम थियो। सोलर लाइटको हामी केन्द्र निकालेर यो साल बनाउने त्योमा पर्खाउनमा गयो। बस पार्कको हामी जग्गा खरिद प्रक्रियामा हो। रोड हामी सुरु गरिसकेका हो। 30-40% हाम्रो त्यो सिद्धियो। त्यसरी अफिस बिल्डिङको डिपिसी लेभलसम्म सिद्धियो। त्यसरी खाने पानी पोस्टाल टाइम भएन, यो पोस्टसम्म सिद्धिन्छ।
नयाँ सरका लागि जमिनको उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको स्थिति, जनसङ्ख्या, यातायात सुगमता लगायतका आधारमा 5 वर्ष अघि सरकारले 20 वर्षे गुरुयोजना प्रतिवेदन तयार गरी चरणबद्ध रूपमा सहर विकास गर्ने लक्ष्य राखेको बैतडीको पाटनमा पनि निर्माणका कामले तीव्रता पाएका छन्। ल्यान्डफिल्ड साइड, सरकारी भवनहरू, तरकारी संकलन केन्द्र, मनोरञ्जन पार्क, खानेपानी आयोजनाहरू स्थानीय बासिन्दाको माग र आवश्यकता अनुसार अगाडि बढिरहेका छन्। नयाँ सहर आयोजना पाटनका प्रमुख प्रवीण प्रधान।
एउटा हिरापुरमा पार्क बनाउने भनेर काम सुरु गर्यौँ होइन। सहरी सडक सुधार अन्तर्गत पिच गर्ने प्रोग्राम राख्यौँ। खुला मञ्च छ, एउटा सानो खुला मञ्चको मर्मत सम्बन्ध भयो। हरियाली सडक अन्तर्गत गेट बनाएर अगाडि बढ्ने भन्ने कुरामा छ। चक्रपथको काम अगाडि बढिरहेछ र ल्यान्डफिल साइड बाटो क्राकै खोल्ने राखि चाहिँ त्यो अगाडि बढिरहेछ। यही कार्यक्रमहरू निरन्तरता पाएको छ। नयाँ कार्यक्रम भने खानेपानीको प्रोग्राम ल्याउने भनेर त्यसको लागि स्टडी गर्ने र रोडहरू खोल्नको लागि डिपिआरको काम भइरहेछ।
नयाँ सहर निर्माणको काम सुरु भएसँगै त्यस क्षेत्र आसपासका बासिन्दाको जीवन स्तरमा पनि परिवर्तन देखिन थालेको छ। नयाँ सहरहरू पहाडी जिल्लाको
केन्द्र बन्ने सोचेर जग्गा र घर गरेडी किन्नेहरू बढेका छन्। नयाँ सहर आयोजनाको काम सुस्त रहेकोमा पछिल्लो समयमा भने यसले तीव्रता पाउन थालेको छ। पाटन नगर विकास समितिका सदस्य छमन भण्डारी,
अलिक चेन्ज भएको छ, एयरपोर्ट हुँदैछ, अब अहिले कटिङ भएर पिच हुने अवस्थामा छ, थुप्रो पूर्वाधारहरू सिर्जना हुँदैछन्, जस्तो अब यो शहरी विकासको भवन बन्दैछ, ल्यान्ड पुलिङको काम बिचमा ठप्पो भएको छ, पाटन जसरी हिजो अगाडि चुप्प लाएर बसेको अवस्था चाहिँ छैन, अहिले विकास र पूर्वाधारहरू अगाडि बढिराखेका छन्, जस्तो यो पोलिटेक्निक इन्स्टिच्युटका भवनहरू सकिने अवस्थामा लागेका छन्, सडक सञ्जालहरू, बाटाघाटा, नालीहरू अलिक व्यवस्थित ढङ्गले चलिरहेको छ र यो बस पार्क पनि निर्माणाधीनमा र अब एक वर्षभित्र सकिएला जस्तो छ, गति लिएको छ भन्न हुन्छ।
क्षेत्रफल विस्तार भएपछि आर्थिक अध्ययन अझै गर्नुपर्ने अवस्थामा पहाडी शहरमा शिक्षा, स्वास्थ्य, सञ्चारको विकास भए राजधानी र तराईमा बसाइ सर्ने क्रम केही मात्रामा रोकिने आशा गरिएको छ। ती स्थानमा खानेपानी, सडक, बत्ती लगायत पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएकाले ठुला शहरमा मानवीय चाप कम गर्न सरकारले मध्य पहाडी लोकमार्गमा नयाँ शहर विकास गर्न लागिएकोमा प्रदेश नम्बर 7 का पाटन र साफेबगरमा सुस्ताएको कामले गति लिएपछि नयाँ शहरले मुहार फेर्ने आशा गरिएको छ। साफेबगर नगर विकास समितिका अध्यक्ष मोहन कुँवर,
मास्टर प्लानको कुरा छ, कन्सल्टेन्सी नै आएर यहाँ काम पनि गरे, अहिले यसको बन्दैछ, ल्यान्ड पुलिङको काम हुँदैछ, जग्गा व्यवस्थापनको धेरै ठुलो काम त भएको छैन, अब सडकहरू, यस्तै खानेपानीका कामहरू, अब यो बजार पिच गर्ने कामहरू, ढुङ्गा छ्याप्ने कामहरू, काफी हाट बजार 0.5 यता बजारलाई फ्राकिलो गर्ने काम नयाँ गरेका हो।
दिनेश एफएमका लागि सीताराम ओझा, धनगढी।
आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजागत पूर्णिमा आज सम्पन्नदाकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजागत पूर्णिमाका दिन सम्पन्नदाकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जागरण बसेपछि समापन हुन्छ। आजको दिन राति जागरण बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन ऐश्वर्यदी सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ। माता दुर्गाका तीन रूपमध्ये एक रूप महालक्ष्मीको पूजा गरे आज दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ। लक्ष्मी पूजाको 15 दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व रहँदै आएको छ। कोजागत पूर्णिमाका दिन आज अछामको बान्नीगढी जयगढ गाउँपालिका 4 तिमिलछिनमा भव्य दशैँ मेला लागेको छ। सदियौँदेखि तिमिलछिनमा कोजागत पूर्णिमाका दिन राङ्गा बोकाको बलिसहित दशैँ मेला लाग्ने गर्छ। मेलामा ऐतिहासिक सांस्कृतिक देउडा नाच, न्याउली लगायतका खेलका कार्यक्रमहरू भएका छन्। भक्तजनले पूजापाठसँगै आफैले भाकल गरेका राङ्गा बोकाको बलि समेत चढाएका छन्। तिमिलछिनको दशैँ मेलामा राङ्गा बोका बलि दिएर पूजा आराधना गरेमा मनोकामना पुरा हुने धार्मिक आस्थाअनुसार परापुरकालदेखि नै त्यहाँ बलि दिने गरिएको तिमिलछिनका स्थानीय अगुवा तथा तिमिलछिन समाजका अध्यक्ष तिलक खत्री तिमिलछिनाले जानकारी दिनुभयो। दशैँ मेलाको अवसरमा वरदा देवीको पूजापाठका साथै रातभरि डेउडा, न्याउले लगायत स्थानीय लोक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि हुने गरेका छन्। उता बझाङको सदरमुकाम चैनपुरमा लाग्ने ऐतिहासिक सुरुमादेवी मेला पनि आजदेखि सुरु भएको छ। वर्षेनी कोजागत पूर्णिमाका दिनमा लाग्ने मेलामा सदरमुकाममा रहेको सुरुमा मन्दिरमा पूजा आजा गर्नुका साथै विभिन्न महिला पुरुषका डेउडा खेल, भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरी धुमधामका साथ लाग्ने गर्छ। सुरमादेवी मेलामा अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता, महिला र पुरुष डेउडा खेल र स्थानीय लोक संस्कृति झल्कने कलाकारको नृत्य प्रदर्शन गर्ने कार्यक्रम रहेको सुरमादेवी मेला व्यवस्थापन समितिका संयोजक तथा जय पृथ्वी नगरपालिका वडा नम्बर 10 का वडाध्यक्ष दलबहादुर विष्टले बताउनु भयो। जात्रामा स्थानीय बाट उत्पादित वस्तुहरूको बजार समेत लाग्ने गर्छ। मेलालाई मध्यनजर गरी चैनपुर बजार आसपासमा मदिरा सेवन गरी होल्ला गर्नेलाई 2200 जरिवाना र बिक्री वितरण गर्नेलाई 5000 जरिवाना तोकिएको मेला व्यवस्थापन समितिले जनाएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर 9 खगाउँ स्थित 10 गजा मिचेर भारतले खनेको नाला पूर्ण भारत सहमत भएको छ। आज नेपाल भारत द्विपक्षीय सुरक्षा वार्तापछि भारतले 10 गजा मिचेर खनेको नाला पूर्ण सहमति जनाएको हो। हिजो भारतीय सीमा सुरक्षा बलको केमा चौकी नजिक पुनर्वास नगरपालिकामा पर्ने 10 गजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले नाला खनेको थियो। नाला खन्दै गर्दा स्थानीय र नेपाली प्रशासनले छोट क्षेत्र पुगेपछि नाला खन्न रोक लगाएको हो। भारतले बाढी तथा जङ्गली जनावर रोक्न नाला खनेको बताएको थियो। भारतले नेपाल भारत 193 नम्बर पिल्लर नजिक 10 गजा मिचेर 200 मिटर नाला खनेको सोडाका वडाध्यक्ष नारायण जैसीले बताउनुभयो। 10 गजा मिचेर नाला खनेको भारतलाई तत्काल नाला पूर्ण भनेपछि आजदेखि नाला पूर्ने काम सुरु गरिएको सशस्त्र प्रहरी निरीक्षक भीम थापाले जानकारी दिनुभयो। दार्चुलाका अधिकांश स्थानीय तहहरूले आन्तरिक राजस्वबाट उठाउने गरी पारिश्रमिकमा बजेट विनियोजन गरेका छन्। प्रदेश कानुन अनुसार स्थानीय तहमा निर्वाचित पदाधिकारीले तलब भत्ता दिने नदिने निर्णय हुनु अगावै दार्चुलाका स्थानीय तहले बजेट विनियोजन गरेका हुन्। महाकाली नगरपालिकाले पदाधिकारी पारिश्रमिक बापत 40 लाख रुपियाँ विनियोजन गरेको छ। नगरपालिकाको नगरसभाले आन्तरिक राजस्वबाट रकम उपलब्ध गराउन सक्ने व्यवस्था अनुसार छुट्याइएको निर्णयमा उल्लेख छ। नगरपालिकाले पदाधिकारी बैठक भत्ता बापत 19 लाख विनियोजन गरेको छ। तर नगर प्रमुख हंसराज भट्टले भने बजेट विनियोजन भए पनि कार्यान्वयन नगरेको बताउनुभयो। यस्तै दार्चुलाको मार्मा गाउँपालिकाले तलब भत्ता शीर्षकमा 1 करोड बढी विनियोजन गरेको छ। पारिश्रमिक भनेर नतोके पनि प्रदेशसभाको कानुनपछि विनियोजन हुने गरी बजेट विनियोजन गरिएको बताइएको छ। अपिहिमाल गाउँपालिका दुर्ग गाउँपालिकाले पनि पदाधिकारीको तलब भत्ता पुग्ने गरी डल्लो रूपमा बजेट विनियोजन गरेका छन्। आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको फालो।
मोबाइलको दुनियाँमा निहारीका मोबाइल सपले ल्यायो नयाँ धमाका।
ए हो र त्यस्तो के ल्याएछ निहारीकाले?
तपाईँसँग भएको पुरानो मोबाइल ल्याउनुहोस्। सर्वाधिक बिक्री हुने नोकिया, स्यामसुङ, ओप्पो, भिभो, लाभा, जियोनी, वाई, कार्बन, इन्टेक्स, माइक्रोम्याक्सका साथै अन्य कम्पनीका नयाँ मोबाइल छानी छानी लैजानुहोस्।
ए हो र अरू के व्यवस्था रहेको छ नि निहारीकामा?
नयाँ मोबाइल किन्न चाहनेका लागि किस्तामा पनि मोबाइलको व्यवस्था गरिनुको साथै मोबाइलका सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ। तपाईँको विश्वासिलो भरपर्दो मोबाइल सप निहारीका मोबाइल सप, कृषि सामग्री संस्थान मार्केटको सटर नम्बर 1 मेन रोड धनगढी, मोबाइल नम्बर 9858423465।
ब्रेकपछि समाचारमा स्वागत छ। हामीले अहिलेसम्म दार्चुलाका अधिकांश स्थानीय तहद्वारा पदाधिकारीको तलब भत्ताका लागि बजेट विनियोजन, प्रदेश नम्बर 7 का बैतडी र बैतडीको पाटन र अछामको साफे बगरमा निर्माण हुने नमुना सहरको गुरु योजना बिनाने काम हुँदै लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबरहरू। कञ्चनपुर कारागारका भौतिक संरचना जीर्ण अवस्थामा रहेका छन्। भौतिक संरचना मरमत सम्भारको अभावमा जीर्ण भएका हुन्। कारागारको सुरक्षाका लागि बनाएको उत्तर पूर्वको प्रहरी सेन्ट्री बस्नका लागि बनाएको बुझा जीर्ण हुँदा जुनसुकै बेला पनि भत्कने अवस्थामा रहेको कारागार कार्यालयका प्रमुख श्यामराज भट्टले बताउनुभयो। उहाँका अनुसार प्रहरीले डरै डरले बुर्जामा सेन्ट्री बस्ने गरेका छन्। भूकम्प आएका बेला बुर्जामा क्षति पुगेको थियो। 2032 सालमा बनेको भवन मरमत नहुँदा जीर्ण बन्दै गएको कारागार प्रमुख भट्टले बताउनु भयो। कैदीबन्दीको संख्या क्षमताभन्दा बढी भएपछि ग्यालरी, टिनको टनेलमा कारागार प्रशासनले बस्ने सुत्ने व्यवस्था गरेको छ। कारागारमा 233 पुरुष र 21 महिला गरी 254 कैदी राखिएका छन्। अब के खबर संक्षेपमा। दसैँ र तिहारको चहलपहलसँगै टिकापुर पार्कमा पार्क अवलोकन गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ। टिकापुर पार्कमा आजभोलि पर्यटकबाट दैनिक 18,000 देखि 20,000 रुपियाँसम्म राजस्व सङ्कलन हुने गरेको पार्क इन्चार्ज अर्जुन कुँवरले जानकारी दिनुभयो। टिकापुर पार्क अवलोकन गर्न आउनेबाट असोज 15 गतेदेखि आजसम्म 1,36,000 राजस्व सङ्कलन भएको छ। दार्चुलाको मालिकार्जुन गाउँपालिका 2 घर भएकी 17 वर्षीय तुलसी धामीले आत्महत्या गरेकी छिन्। घाँस काट्न गएका बेला उनले आत्महत्या गरेकी हुन्। र मानव धर्म सेवा समिति टिकापुरले बजारमा सरसफाई गरेको छ। समितिले सरसफाइका कारण धेरै सरुवा रोगबाट बस्न सकिने सन्देश दिन अस्पताल परिसरदेखि सामुदायिक रेडियो टिकापुर एफएमसम्म सरसफाई गरेको, सरसफाई कार्यक्रममा स्वयंको सहभागिता रहेको थियो। प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। सरकारी निकायको उदासीनताका कारण विकास निर्माणका योजनाको कार्यान्वयनमा ढिलाइ। शहरी विकासका 3 ठुला टेक्का 3 महिनादेखि मूल्याङ्कनकै चरणमा। प्रदेश नम्बर 7 का बैतडीको पाटन र अछामको साफे बगरमा निर्माण हुने नमुना सहरको गुरु योजना बिना नै काम हुँदै योजना कार्यालय स्थापना भएपछि पूर्वाधार निर्माणले तीव्रता पाउँदै। नेपाली कङ्ग्रेस कैलालीद्वारा 2 दिन ढिलो गरी 245 जना उम्मेद्वारको नाम पार्टी केन्द्रमा सिफारिस। 5 नम्बर क्षेत्रबाट आर्जु सहित 6 जनाको नाम केन्द्रमा पठाइयो। र दार्चुलाका अधिकांश स्थानीय तहद्वारा पदाधिकारीको तलब भत्ताका लागि बजेट विनियोजन, कञ्चनपुरमा भारतले 10 गजा मिचेर खनेको नाला पूर्ने सहमति।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
हस् त साँझ 6:30 बजेको आजको खबर सक्यो। राति 10 बजे दिनेश खबर लिएर उपस्थित हुनेछौँ। नयाँ ताजा जानकारीका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेका लागि सीताराम ओझा बिदा हुन्छु। नमस्कार, शुभ साँझ।